नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत 10 सातादेखि हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुन्दै आएका छौं। यसलाई नेपालीमा सुशील शर्माले अनुवाद गर्नुभएको छ। हर्मन हेस्से सन् 1946 को नोबेल पुरस्कार विजेता लेखक हुनुहुन्छ। यो उपन्यास हामीले 10 श्रृंखलासम्म गएको साता वाचन गर्यौं र 10 श्रृंखलामा आइपुग्दा सिद्धार्थ र वासुदेव बीच कुराकानीहरू चलिरहेको छ। सिद्धार्थको छोरा उनीहरूसँग बस्न नसकेर अरण्य क्षेत्रबाट शहरतर्फ लागिसकेका छन्। अब के हुन्छ सुनौ सिद्धार्थको अन्तिम श्रृंखला वाचन आज पृष्ठ 216। सिद्धार्थभित्र कुनै अन्तर्द्वन्द दुविधा र कुनै मोहमा अवरुद्ध भावनाहरूको बोझ बाँकी थिएन। अब उनी अस्तित्वको एउटा अंश त हो तर कुनै व्यक्ति विशेष होइन। अब उनको हृदयमा रहेको करुणा कुनै निश्चित विषयगत बिन्दुमा मात्र केन्द्रित छैनन्। उनलाई लागिरहेको थियो आफ्नो हृदयको संवेदनशीलता अत्याधिक प्रगाढ भएको छ र हृदयको करुणा सम्पूर्ण अस्तित्वधारीहरूप्रति समान रूपमा प्रवाहित भइरहेका छन्। यो अनुभूति लगत्तै सिद्धार्थको मुहारमा अपूर्व आभा प्रकट हुन थाल्यो। सिद्धार्थको मुहारमा प्रकट हुन थालेको आभालाई देखेर वासुदेवले भने, अब तिमी मुक्त भयो मेरो मित्र, तिमीलाई बुद्धत्व प्राप्त भएको छ। सिद्धार्थको मुहारमा व्याप्त आभार अपूर्व शान्तिको भाव देखेर वासुदेवलाई अत्यन्त खुसी लाग्यो। बिस्तारै बसिरहेको स्थानबाट उठेर उनले अति ममतापूर्ण भावका साथ सिद्धार्थको काँधमा स्पर्श गर्दै भने, तिमीलाई मुक्तिको यही अनुभूति होस् भनेर तिन्जेलसम्म म यहाँ तिम्रै सामिप्यमा रहेँ वासुदेवको रूपमा, र एउटा माझीको रूपमा मैले मेरो जीवनको लामो समय खर्चिसकेँ। अब म यी सब कुराहरूलाई मेरो आधिपत्यबाट मुक्त गर्न चाहन्छु। मलाई लामो समयसम्म बास दिने यो स्थान, यो कुटीर तिन्जेलसम्म मलाई आफ्नो सहयात्री सम्झेर मेरो सामिप्यमा जीवनयापन गरिदिए बापत तिमीप्रति पनि कृतज्ञता व्यक्त गर्दै अब म सदाको लागि बिदा माग्दैछु। वासुदेव समक्ष श्रद्धाले शिर झुकाएर सिद्धार्थले भने, यतिन्जेलसम्म तिमी यहाँ मेरै कारणले रोकेका थियौ भन्ने कुरा मलाई यो कुरा थाहा भएको थियो। अब कहाँ जाने सोच बनाएका छौ वासुदेव? अब म मेरा सम्पूर्ण सोचलाई विसर्जन गरी अस्तित्वको समग्रतामा लिन हुन चाहन्छु। यसको निम्ति मलाई जङ्गल नै उपयुक्त हुनेछ। यसर्थ म जङ्गलतिर जाँदैछु। यति कुरा भनिरहँदा वासुदेवको मुहारमा अपूर्व शान्ति भाव थियो। जाँदै गरेका वासुदेवलाई हेरिरहँदा सिद्धार्थलाई लागिरहेको थियो एकजना बुद्धले अर्को बुद्धलाई जाँदै गरेको हेरिरहेका छन्। असीम शान्तिको अनुभूति छर्दै वासुदेवका कदमहरू जङ्गलतिर अगाडि बढिरहेका थिए। एक दिन आफ्ना केही सहकर्मीहरूका साथ घुम्दै फुर्सदका केही बिताउने उद्देश्यले गोविन्द सहरको त्यो कुञ्जमा आइपुगे जुन कुञ्जलाई धेरै वर्ष पहिले कमलाले भगवान बुद्धका अनुयायीहरूलाई उपहार स्वरूप प्रदान गरेकी थिइन्। कुञ्जमा केही दिन बिताउने क्रममा गोविन्दले अनेकौं मानिसबाट सुनेका थिए, यो सहरबाट एक दिनको बाटो हिँडिसकेपछि एउटा नदी आउँछ जुन नदीको किनारमा एकजना माझी बस्छन्। मानिसहरू त्यस माझीलाई साधु पनि भन्ने गर्दथे। उनको विद्वताको बारेमा अनेकौं कुरा गर्ने गर्थे। सहरका हरेक मानिसबाट माझीको सुनेपछि गोविन्दको जिज्ञासा बढ्यो। उनले सहरबाट फर्कदा मानिसहरूले भनेअनुसार बाटो बाटो गई त्यस माझीलाई एकपल्ट भेट्ने इच्छा गरे। गोविन्द आफै पनि भगवान बुद्धबाट निर्दिष्ट नीति नियमहरूको अनुसरण गर्दै साधना एवं ध्यान आदि गरिआएका थिए। उनको उमेर र श्रेष्ठताको कारण भगवान बुद्धका अन्य अनुयायीहरूले उनलाई अत्यन्त आदर गर्ने गर्थे। तरै पनि गोविन्दको हृदयको एउटा कुनामा असन्तुष्टि व्याप्त थियो। उनको खोजीको सार्थक निष्कर्ष अझै पनि उनलाई उपलब्ध भएको थिएन। एक दिन सहरमा मानिसहरूले भनेअनुसार बाटो हिँडेर उनी नदीको त्यो किनारसम्म आइपुगे, जहाँ एकजना वृद्ध माझी त्यो बाटो हुँदै यात्रा गर्ने यात्रीहरूलाई नदी पारीसम्म पुर्याइदिने काम गर्थे। गोविन्दले डुङ्गामाथि चढेर आफूलाई नदी पारीसम्म पुर्याइदिनको निम्ति त्यो माझीलाई आग्रह गरे। नदी पारी किनारामा पुगेर डुङ्गाबाट ओर्लनु अघि गोविन्दले भने, हामी जस्ता भिक्षु एवं तीर्थयात्रीहरूका निम्ति तपाईँ अति नै उदार हुनुहुन्छ भन्ने कुरा सुनेको थिएँ। तपाईँको मनमा पनि त वास्तविक शान्ति एवं सत्य पैलाउने मार्गको खोजी होला, होइन त? गोविन्दको कुरा सुनेर सिद्धार्थको वृद्ध मुहारमा मुस्कानका रेखाहरू देखा पर्न थाले। हे भिक्षु, के तिमी आफूलाई सही मार्गमा छु भन्ठान्छौ? तिमीले चिबर ओढेर सम्पूर्ण महत्त्वपूर्ण वर्षहरूलाई भगवान् बुद्धबाट निर्दिष्ट मार्गमा समर्पित गरिदियो, के त्यो मार्गलाई तिमी आफ्नो भन्ठान्छौ? जुन मार्ग अवलम्बन गरे तापनि हरेकको गन्तव्य वास्तविक सत्य पहिलाउनु हुनुपर्छ। आज म वृद्ध भइसकेको छु र पनि मेरो खोज्ने क्रम जारी छ। मलाई थाहा छ, सत्य अर्थात् बुद्धत्व प्राप्त गर्नु जति सहज कार्य होइन। यसर्थ म मेरो खोज्ने क्रमलाई जारी नै राख्नेछु। तर जुन आत्मविश्वासका साथ तिमीले मैले अवलम्बन गरेको मार्गको बारेमा टिप्पणी गर्यो, त्यसबाट यो पुष्टि हुन्छ कि तिमीले पनि कुनै न कुनै मार्ग अवलम्बन गरेका छौ। तिमीलाई यदि कुनै आपत्ति छैन भने म तिम्रा अनुभवका सन्दर्भमा केही कुरा सुन्न उत्सुक छु। जवाफमा सिद्धार्थले भने, म तिमीलाई के पो भन्न सक्छु र जसको निष्कर्ष तिम्रो लागि सार्थक सिद्ध होस्। तर यति चाहिँ अवश्य भन्न सक्छु कि किशोरावस्थादेखि खोज्ने क्रम प्रारम्भ गरेर उमेरको यो मोडसम्म आइसक्दा पनि यदि तिमी वास्तविक शान्तिबाट वञ्चित छौ भने यसबाट एउटै मात्र कुरा पुष्टि हुन्छ कि तिम्रो खोजी नै त्रुटिपूर्ण छ। सिद्धार्थले भने, जब कोही केही खोज्छन् भने स्वभावतः खोजिएका कुराको छवि, अवधारणा वा पूर्वाग्रह उसको मानसपटलमा हुन्छ। जब तिमी आफ्नो मानसपटलमा कुनै छवि, अवधारणा, पूर्वाग्रह सङ्घालेर केही कुरा खोज्छौ भने अन्तत्वगत तिमीलाई त्यही कुरा प्राप्त हुन्छ जुन तिम्रो छवि, अवधारणा र पूर्वाग्रहका निम्ति अनुकूल हुन्छन्। तर वास्तविकता यो हो कि सत्य कुनै छवि, अवधारणा वा पूर्वाग्रहमा समेटिन सक्ने अनुभूति होइन। यो अनुभूति अरू कसैप्रति प्रत्यारोपण गर्न कदापि सकिँदैन। सत्यानुभूतिको निम्ति कुनै निश्चित मार्ग निर्धारित छैन। यदि कसैले त्यो निर्धारण गर्ने प्रयत्न गर्छन् भने त्यो केवल निरर्थक र हास्यास्पद प्रयत्न हुनेछन्। खोज्नुको अर्थ हो, तिमी आफ्नो वर्तमानदेखि सन्तुष्ट छैनौ। तिम्रो दृष्टि सुदूर अज्ञात भविष्यतिर लक्षित छ। यस्तो अवस्थामा ती सब कुराहरू देख्न तिम्रो दृष्टि स्वभावतः असमर्थ हुन्छ। जुन कुराले तिम्रो वरिपरि सत्य अभिव्यक्त गरिरहेका छन्, खोज्नुको अर्थ निरन्तर दौड लगाइरहनु हो, जबकि पाउनुको अर्थ सम्पूर्ण दौड विसर्जन गर्नु हो। तिमीमा यदि आफ्नै दौडने प्रक्रियालाई विसर्जन गर्ने क्षमता छ भने त्यो सत्यलाई अहिले यही विद्यमान देख्न सक्छौ, जुन सत्यको खोजीमा तिमीले आफ्ना सम्पूर्ण जीवन खर्च्यौ। तर हे भिक्षु, समस्या दौडनुको होइन, जन्मौदेखि निरन्तर दौडिरहेका कारणले मानिसलाई दौडको अभ्यास छ। यसर्थ प्रत्येक मानिस दौडिने कलामा दक्षता प्राप्त छन्। तर मूल समस्या दौडलाई विसर्जन गर्नु हो। मानिसहरूलाई दौड विसर्जनको अभ्यास छैन। जबसम्म दौड विसर्जनको कला जानिँदैन, तबसम्म मानिसहरू सत्य अनुभूतिबाट वञ्चित भइरहनेछन्। जीवन यसरी नै दुःखमय भइरहनेछ। मैले तपाईँको कुरालाई स्पष्टसँग बुझ्न सकिनँ, गोविन्दले भने। यसलाई अझ अरू स्पष्ट पारिदिनुहुन्छ कि? सिद्धार्थले भने, गोविन्द, आजभन्दा धेरै वर्ष पहिले तिमी यही बाटो हुँदै आएका थियौ र तिमीले एकजना अज्ञात व्यक्तिलाई यहाँ बिरानो जङ्गल बीच एक्लो सुतिरहेको देख्यौ र उनी नबुझिउन्जेल सुरक्षार्थ तिमी उनको समीप बसिरहेका थियौ। त्यसबेला तिमीले उनलाई चिनेका थिएनौ। वृद्ध माझीले आफ्नो नाम सम्बोधन गरेको सुनेर अत्यन्त आश्चर्यचकित हुँदै गोविन्दले सोधे, तिमी सिद्धार्थ हौ? यसपटक पनि मैले तिमीलाई चिन्न सकेन सिद्धार्थ। तिमीलाई यसरी फेरि भेट्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। तिम्रो स्वभाव र स्वरूपमा धेरै परिवर्तन आइसकेको छ मेरो मित्र। अहिले तिमी माझीको जीवनशैली अवलम्बन गरिरहेका छौ? सिद्धार्थले मिठो आँसु हाँस्दै भने, हो, अचेल म माझीको अवधारण गरेर बसेको छु। अधिकांश मानिसहरू आफ्ना आफ्ना आवश्यकता अनुसारको आवरण धारण गरेर बाँच्छन्। म पनि तिनी मानिसहरू मध्येकै एक हुँ। मेरो मित्र, आजको रात मसँग बिताउनका निम्ति म तिमीलाई मेरो कुटीमा स्वागत गर्छु। त्यो रात गोविन्दले सिद्धार्थकै कुटीमा बिताए। गोविन्द त्यही ओछ्यानमा सुते जुन ओछ्यानमा कुनै बेला वासुदेव सुत्ने गर्थे। राति धेरै बेरसम्म गोविन्दले सिद्धार्थलाई जीवनका विविध विषयमा अनेकौं प्रश्नहरू गरे। सिद्धार्थले गोविन्दका प्रत्येक प्रश्नहरूका उत्तर दिए। बिहानी पख त्यहाँबाट जाने तयारी गरिरहँदा गोविन्दले अलि हिचकिचाउँदै भने, सिद्धार्थ, यहाँबाट जानुभन्दा अघि म तिमीसँग एउटा अर्को प्रश्न गर्छु। आजसम्म मैले बटुलेका मेरा अनुभव अनुसार कुनै शास्त्र, सिद्धान्त वा अवधारणाको सहारा नलिकन जीवनलाई उचित र व्यवस्थित प्रवाह दिन सकिँदैन। आफ्नो जीवनलाई ती व्यवस्थित प्रवाह दिनको निम्ति तिमीलाई कुन चाहिँ सिद्धान्तले टेवा पुर्याइरहेको छ? प्रत्युत्तरमा सिद्धार्थले भने, मेरो मित्र, सम्भवतः तिमीलाई स्मरण होला, युवा अवस्थामा जुन बेला हामी संन्यस्त जीवनयापन गर्नका निम्ति जङ्गलका अवस्थिति आश्रममा आश्रित थियौँ, त्यति नै बेला कुनै सिद्धान्त र त्यो सिद्धान्तलाई ममाथि आरोपित गर्न खोज्ने गुरुहरूप्रति मेरो हृदयमा सदैव विश्वासको अभाव रहेको थियो। मेरो हृदयको त्यो स्थिति आजसम्म पनि यथावत कायम नै छ। मूल प्रश्न गुरुभन्दा पनि शिष्यमा केन्द्रित हुन आवश्यक छ। यदि शिष्य सक्षम छ भने अस्तित्वमा व्याप्त प्रत्येक सूक्ष्म कुराहरूले समेत अनेकौँ ज्ञान दिइरहेको महसुस गर्न सकिन्छ। मैले मेरो जीवनमा अनगिन्ती गुरुहरूलाई पाएको छु। त्यसमध्ये कुनै बेला मेरो जीवनको लामो अवधिसम्मका लागि कमला नामकी एउटी सुन्दरी स्त्री मेरी गुरु थिइन्। त्यति नै बेला सहरका धनाढ्य व्यापारी र जुवाडीहरू पनि मेरा गुरु थिए। एक दिन म घना जङ्गलबीच निधाइरहेको देखेर भगवान बुद्धका अनुयायीहरूमध्येका एकजना भिक्षुले आफ्नो तीर्थयात्रालाई अधुरो छोडेर मलाई सुरक्षा दिने अभिप्रायले मेरो समीप बसिदिएका थिए। म प्रति भिक्षुको त्यो अप्रत्याशित सद्भावले पनि मलाई केही महत्त्वपूर्ण कुराहरू सिकाएर गए। त्यसको प्रतिफलमा ती भिक्षुप्रति मेरो हृदयमा असीम कृतज्ञका भावहरू उठेका थिए। अझै पनि मेरो हृदयको कृतज्ञताको ती भाव यथावत कायम छन्। यी सम्पूर्ण कुराहरूको साथै यो नदी र मेरा सहकर्मी वासुदेवले मलाई सर्वाधिक उल्लेखनीय कुराहरू सिकाए। वासुदेव अत्यन्त साधारण व्यक्ति थिए। उनी कुनै दार्शनिक वा विचारक थिएनन्। तथापि जे जति कुराहरू भगवान बुद्धले अनुभूति गर्नुभएको थियो ती सब कुराहरूको अनुभूति उनलाई पनि थियो। यसर्थमा उनी आफै पनि बुद्धत्व प्राप्त व्यक्ति थिए। सिद्धार्थको कुरा सुनेपछि गोविन्दले भने, तिम्रो कुरालाई मैले अझ पनि स्पष्टसँग बुझ्न सकिनँ। तिमीले जीवनमा कुनै निश्चित निर्धारित गुरुहरूको अनुसरण गरेनौ भन्ने कुरा म मान्छु। तैपनि कुनै सैद्धान्तिक परिपाटीको अनुसरण नगरिकन जीवनलाई व्यवस्थित गर्न कदापि सकिँदैन। तिमीले कुनै न कुनै सैद्धान्तिक परिपाटीको अवलम्बन त अवश्य पनि गर्यो। त्यो सिद्धान्तको स्रोत चाहे जेसुकै होस्, तिमीले अवलम्बन गरिरहेको त्यो सिद्धान्तका सन्दर्भमा यदि मलाई अलि स्पष्टसँग बुझाइदिए म तिमीप्रति आजीवन आभारी हुन्छु। सिद्धार्थले शान्त भावमा भने, सिद्धान्तको नाममा मैले कुनै विचारलाई प्रतिपादन गरेको छैन। तैपनि म विगतमा अनगिन्ती विचारबाट सञ्चालित थिएँ भन्ने कुरालाई नकार्न सकिँदैन। तर ती विचारको आयु निश्चित थिएनन्। तीमध्ये कुनै विचारले ममाथि एक क्षण वा एक घण्टाको लागि आधिपत्य जमाएका थिए र कुनै विचार वर्षौंसम्म कायम रहेका थिए। मैले महसुस गरेका सम्पूर्ण अनुभूतिलाई शब्दमा ढालेर व्यक्त गर्न असमर्थ छु। एउटा कुरा चाहिँ निश्चित थियो कि म मेरा प्रत्येक विचारप्रति सजग थिएँ। सायद त्यही सजगताको परिणामस्वरूप मैले जीवनलाई सार्थक प्रवाह दिनका निम्ति विचारको भूमिका अत्यन्त गौण हुने गर्छ भन्ने कुरा बुझेँ। साथै जब कुनै व्यक्तिले आफ्नो अनुभूतिलाई विचारको माध्यमबाट अरूमाथि प्रक्षेपण गर्ने चेष्टा गर्छ त्यसको परिणाममा उपलब्ध हुने सम्पूर्ण कुराहरू निरर्थक हुन्छन् भन्ने कुरा पनि थाहा पाएँ। किनकि कुनै पनि अनुभूति नितान्त व्यक्तिगत हुन्छन् र एकजनालाई उपलब्ध भएको अनुभूतिलाई अरूमाथि प्रक्षेपण गर्न सकिँदैन। यदि कसैले प्रक्षेपण गर्ने चेष्टा गर्छन् भने त्यो उसको मूर्खता सिद्ध हुनेछ। गोविन्दले भने, तिमी सायद छट्टा गर्दैछौ सिद्धार्थ। होइन, म त मैले जीवन भोगाएका क्रममा पहिलाएका अनुभूतिको सन्दर्भमा केही कुरा भन्ने चेष्टा गर्दैछु। कतिपय स्थितिमा हामी अनेकौँ कुरालाई एउटै स्थानमा राखेर हेर्छौँ, परिणाम त त्यसबाट कैयौँ भ्रमहरू सिर्जना हुन्छन्। ज्ञान र जानकारी दुई भिन्न भिन्न विषयहरू। एउटा व्यक्तिलाई उपलब्ध भएको घाउ र त्यो घाउमा निहित पीडा उसको लागि ज्ञान हो, र जब त्यो घाउको ज्ञानको सन्दर्भलाई शब्दको माध्यमबाट अरूमाथि प्रक्षेपण गरिन्छ तब त्यो जानकारी भन्न पुग्छ। शब्दको माध्यमबाट घाउमा निहित पीडालाई अन्य व्यक्तिको अनुभूतिमाथि प्रक्षेपण गर्न सकिँदैन। त्यसैले म कुनै पनि जानकारी प्राणीविहीन हुन्छन् अनुभूतिविहीन हुन्छन् तर ज्ञान भन्नु नै प्राणयुक्त बोध र अनुभूति हो। यसर्थ ज्ञान प्राप्तिको अपेक्षा राखेर अरू कसैले निर्धारण गरिदिएको मार्ग अनुगमन गर्नु मूर्खता हो। भगवान बुद्धले विकट जङ्गलमा वर्षौं वर्ष कष्ट झेलेर अपूर्व ज्ञान आर्जिनुभयो। के तिमीलाई लाग्छ कि त्यही ज्ञान सुविधा सम्पन्न कुञ्जमा बसिरहेका ती तमाम भिक्षुलाई सहजै उपलब्ध हुन्छ? कदापि हुँदैन। मलाई यो कुरा थाहा थियो, त्यसैले मैले कुनै पनि गुरुहरूले निर्धारण गरेका मार्ग अनुगमन गर्न सकिनँ। त्यसैले मैले एउटा अर्को कुरा पनि बुझेको छु, जुन कुरा सुन्दा तिमीलाई सम्भवतः ठट्टा लाग्छ। अरूले निर्धारण गरिदिएको मार्ग अनुगमन गर्ने अधिकांश मानिसहरूको दृष्टि एउटा निश्चित परिधिभित्र मात्र सीमित हुन्छ। सत्यको कुनै सीमा निर्धारित हुँदैन, यो असीमित हुन्छ। यसर्थ उनीहरू सत्यको असीमित स्वरूपलाई आफ्नो दृष्टिमा समेट्न सक्दैन। सिद्धार्थ भन्दै गए, गोविन्द, समयको अन्तराल भन्नु नै केवल भ्रम मात्र हो। यही भ्रमको वशीभूत हुनाको कारण हामी समयलाई भूत, भविष्य र वर्तमानमा विभाजन गर्छौँ। तर भूत र भविष्य भन्नु नै वस्तुतः भ्रम मात्र हुन्। समयको बीचमा हामीले कोरेका यही विभाजनका रेखाकै कारण संसार र मोक्ष, दुःख र सुख, जीवन र मृत्यु बीच हामी विभाजित छौँ। यी विभाजनहरू केवल हाम्रा भ्रामक विचारका उपज मात्र हुन्। अन्यथा अस्तित्वका समग्र कुराहरू अविभाज्य छन् र जे छन् अहिले यही हाम्रा दृष्टिसामु छन्। आफ्नो दृष्टिसामु परिरहेका भ्रमका पर्दाहरूलाई हटाएर हेर, सत्य अहिले यही हाम्रो दृष्टिसामु व्याप्त भएको पाउँछौ। सिद्धार्थको कुरा सुनेर गोविन्द आश्चर्यचकित भए। उनले भने, यो कुरालाई अझ स्पष्ट पारिदिन सक्छौ मेरो मित्र? अलिक ध्यानपूर्वक सुन। यदि कुनै व्यक्ति पापी छ र कुनै दिन धार्मिक बन्ने ऊ चाहना राख्छ भने त्यो कुनै दिन उसको भ्रम हो, किनकि प्रत्येक व्यक्तिमा पापको साथसाथै धार्मिकताको सम्भाव्यता पनि समान रूपमा विद्यमान रहन्छ। यसर्थ सत्यानुभूतिको अभिप्सा सँगालेर हिँडिरहेका व्यक्तिले बुझ्नुपर्ने कुरा यो हो कि सत्यानुभूतिको निम्ति आवश्यक समय होइन, तथापि आवश्यकता केवल भ्रमरहित दृष्टिको हो। तिम्रा भ्रामक विगतले तिमीमाथि आरोपित गरेका सम्पूर्ण भ्रामक विचार एवं भ्रामक दृष्टिलाई विसर्जन गरेर हेर्न सकेको खण्डमा तिमी स्वयंले आफैभित्र बुद्धत्व देख्न सक्छौ। तिम्रो अनुभूति र तिमीमा निहित बुद्धत्वबीच तादात्म्य स्थापित हुनुमा तिम्रो आफ्नै विचार अतीत नै विचारको पोषण पाएर फस्टाएका तिम्रा भ्रमहरू मूल अवरोधको रूपमा रहेका छन्। यसका साथै समय विभाजनका रेखाहरू नै तिम्रा विचारका जननी हुन् र तर्कहरू गढ्नु नै विचारको एकमात्र स्वभाव हो। जबसम्म तर्कहरू जीवित रहन्छन् तबसम्म सत्यानुभूति हुन सक्दैन, किनकि सत्य तर्कातीत हुन्छ। समयका सम्पूर्ण भ्रामक विभाजनका साथै मनमा भएका सम्पूर्ण विचारलाई विसर्जन गर्नु नै ध्यानको मूल उद्देश्य हो। जब समयका भ्रामक सीमा विसर्जन हुन्छन्, जब स्वभावतः सम्पूर्ण विचार एवं यसका उपज तर्कहरू पनि विसर्जित हुन पुग्छ, जब तर्कहरू विसर्जित हुन्छन् तब सत्य गठित हुन्छ। प्रत्येक पल हामी मरिरहेका छौँ र प्रत्येक पल हामीले नवजीवन पाइरहेका छौँ, यो तर्क होइन सत्य हो। यो सत्यानुभूति गर्नको निम्ति तर्कहरू विसर्जन हुन अनिवार्य छ। आज म प्रत्येक व्यक्तिमा बुद्धत्वको सम्भाव्यतालाई देखिरहेको छु, प्रत्येक व्यक्तिमा जघन्य अपराधको सम्भाव्यता पनि देखिरहेको छु। तथापि कुनै पनि स्थितिप्रति मेरो व्यक्तिगत धारणा, तर्क, विचार, आग्रह, पूर्वाग्रह वा हट छैन। त्यसैले आज म समग्र अस्तित्वधारीहरूलाई उनको यथास्वरूपमा देखिरहेको छु र मेरो दृष्टि पूर्णतः वस्तुबारे छ। म राग अनि द्वेषबाट मुक्त छु। अधिकांश मानिसहरू स्वयं आफ्नो व्यक्तित्वलाई अरूले निर्धारण गरिदिएका आदर्शको अवधारणामा लपेट्न प्रयासरत रहन्छन् र पाखण्डपूर्ण कार्यहरू गरेर आफ्नो दृष्टिलाई खण्डित तुलाइरहन्छन्। तर वास्तविकता यो हो कि प्रत्येक व्यक्तिभित्र विकृत प्रवृत्ति निश्चित तवरमा विद्यमान रहन्छ। आफ्नो विकृत प्रवृत्तिलाई आदर्शका खोक्रा आवरणभित्र लुकाएर होइन, अपितु प्रत्यक्ष सामना गरेर बुझ्नु आवश्यक छ। जब आफूभित्र निहित विकृतिका वास्तविकता बुझिन्छ, तब स्वभावतः विकसित विकृतिहरूप्रति गरिने आन्तरिक द्वन्द्व विसर्जन हुनुपुग्छ। त्यो आन्तरिक द्वन्द्वमा अपव्यय भइरहेको ऊर्जा सञ्चित भएर सत्यानुभूतिको निम्ति अत्यावश्यक दृष्टि परिमार्जित हुनुमा टेवा हुन पुग्छ। साथै प्रेमको अनुभूति पनि आन्तरिक ऊर्जाकै एउटा महत्त्वपूर्ण अंश हो। तथापि आफ्नो आन्तरिक ऊर्जा अनेकौं द्वन्द्वहरूमा अपव्यय भइरहनुका कारण सामान्यतः मानिसहरू प्रेमको वास्तविक अनुभूति गर्न सक्दैनन्। आफ्ना अनेकौं आसक्तिहरूलाई प्रेम ठान्ने गर्छन्। यी सब स्वयं आफ्नो मौलिक मार्गलाई छोडेर अरूले निर्धारण गरिदिएका मार्ग अवलम्बन गर्नुका परिणाम हुन्। तर मैले स्वयं मेरो मौलिक मार्ग अवलम्बन गरेँ र मभित्र निहित सम्पूर्ण विकृतिहरूले प्रत्यक्ष सामना गरे। अतएव म व्याकुल भएँ, दुःखी भएँ, विचलित भएँ। त्यो विचलन, व्याकुलता र अनेकौं नकारात्मक मनोवृत्तिको स्रोत मभित्र नै विद्यमान थियो। त्यो वास्तविकता हो र यसबाट पलायनको कुनै उपाय थिएन। मित्र, मैले मेरो जीवनमा सिकेको सर्वाधिक महत्त्वपूर्ण कुरा यो पनि हो कि प्रत्येक व्यक्तिले बिना कुनै सङ्कोच र बिना कुनै दुविधा आफूमा निहित भौतिक वा भावनात्मक यथार्थ स्वरूपको सामना गर्न सक्नुपर्छ। कल्पित सत्ताको निम्ति विद्यमान परिस्थितिलाई उपेक्षा गर्नु मूर्खता हो। रागको पराकाष्ठालाई छोएकाले मात्र वैरागको वास्तविक परिभाषा बाँच्न सक्छन्। मैले रागको पराकाष्ठालाई आत्मसात गरेँ। त्यो अन्तर्गत मैले अनेकौं पाप पनि गरेँ, वासनाको वशीभूत भएँ, सम्पत्तिको लोभमा लिप्त रहेँ, अनेकौं पश्चातापको अग्निमा जलेँ। त्यसैको परिणामस्वरूप म भित्र त्यो पुष्प अङ्कुरित भयो जुन केवल स्वयं आफ्नै प्रयासले मात्र सम्भव हुने कुरा हो। रागको सम्पूर्णतासित परिचित नभइकन यदि कसैले वैरागको चाहना राख्छ भने त्यो निरर्थक कुरा हो। मैले रागको पराकाष्ठालाई छोएँ, जसको परिणामस्वरूप आज म अरूले ममाथि आरोपित गरेका खोक्रा आदर्शको आडमा होइन, अपितु मेरो आफ्नै अनुभवको आधारमा ती तमाम विकृतिहरूबाट मुक्त भएको छु। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको सप्तरङ्गी एफएम, ग्लोबल एफएम र एफएम मेचिट्युन्स, धरानको विजयपुर एफएम, रेडियो तेह्रथुम, भोजपुरको रेडियो चोमलुङमा एफएम, उदयपुरको त्रियुगा एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, सिन्धुलीको सिद्ध बाबा एफएम, रेडियो बर्दिवास, खोटाङको हलेसी एफएम, सर्लाहीको रेडियो एकता, मुक्तेश्वर एफएम र ढुकढुकी एफएम, रौतहट को नुनथर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, नुवाकोटको रेडियो त्रिशुली र जाल्फा एफएम, काभ्रे धुलिखेलको रेडियो सेफर्ड, मकवानपुरको हेत्रोडा एफएम र रेडियो आवाज, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा र नवलपरासीको नवलपुर एफएममा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, गोर्खाको गोरखकाली एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम, रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम, रेडियो हापुरे र रेडियो नयाँ युग एफएम, बुटवलको रेडियो रिपब्लिक, गुल्मीको रेडियो रेसुङ्गा, अर्घाखाँचीको रेडियो देउराली, कपिलवस्तुको रेडियो बुद्ध आवाजबाट पनि एकैसाथ श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। त्यस्तै बाँकेको रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, अछामको रेडियो रामा रोशन, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, रेडियो अप्पी, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, बैतडीको रेडियो सनशेर, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, हुम्लाको रेडियो कैलाश, जुम्लाको रेडियो कर्णाली र रेडियो नारी आवाज, कालीकोटको रेडियो नयाँ कर्णाली र कञ्चनपुरको रेडियो राष्ट्रिय र रेडियो नागरिकबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन सुनिरहेका छौं। यसको अन्तिम श्रृंखला वाचन आज भइरहेको छ। अब अन्तिम श्रृंखलाको बाँकी अंश वाचन सुनौं। त्यसपछि सिद्धार्थले भुइँतिर निउरेर एउटा ढुङ्गा उठाएका थिए र आफ्नो हत्केलामा राखिएको ढुङ्गातिर सङ्केत गरेर गोविन्दलाई भनेका थिए, यो ढुङ्गा हो, यसमा माटो बन्ने सम्भाव्यता निहित छ र माटोमा बोट बिरुवा र वृक्ष बन्ने सम्भाव्यता निहित हुन्छ, त्यसैले जीवजन्तु या मानिस बन्ने सम्भाव्यता पनि निहित छ। सामान्यतया मानिसहरूका लागि यो केवल सामान्य ढुङ्गा मात्र हुन सक्छ। तथापि मेरो हृदयमा यसको निम्ति त्यही संवेदना छ जुन जीवित प्राणीको निम्ति हुन्छ, किनकि मेरो निम्ति समयको अन्तरालको कुनै महत्त्व छैन। मेरो हृदयमा यसको निम्ति संवेदना हुनुको कारण यो होइन कि यो परिवर्तनशील छ, तथापि आज यो केवल ढुङ्गाको रूपमा म समक्ष प्रकट भइरहेको छ। आज यो क्षण आफ्ना यथारूपमा प्रकट भइरहेका समग्र अस्तित्वधारीहरूप्रति मेरो हृदयमा एक समान संवेदना र सहानुभूति छ, र सबैले आफ्नै शैलीमा ओम उच्चारण गरिरहेको म सुनिरहेको छु। समग्र अस्तित्वधारीहरू ईश्वरकै अंश हुन्। यस अर्थमा अस्तित्वमा उपस्थित तमाम कुराहरू नै ईश्वर हुन्। तर मेरो मित्र, तिम्रो आग्रह अनुसार मैले मेरा अनुभूतिहरूको वर्णन त गरिदिए, तथापि मलाई थाहा छ यी वर्णनहरूको उल्लेखनीय औचित्य छैन, किनकि शब्दहरू अनुभूति समेट्न असक्षम हुन्छन् र हरेक अनुभूति नितान्त व्यक्तिगत हुन्छन्। अभिव्यक्त गरिएका प्रत्येक शब्दहरू प्राणहीन हुन्छन्, यस अर्थमा निरर्थक नै हुन्छन्। गोविन्द एकाग्रतापूर्वक सिद्धार्थका कुराहरू सुनिरहेका थिए। केही क्षणको मौनतापछि उनले अलि हिचकिचाउँदै सोधेका थिए, अघि त्यो ढुङ्गाको सन्दर्भमा गरेका कुराको पछाडि तिम्रो अरू नै कुनै विशेष अभिप्राय थियो कि? मैले अहिलेसम्म तिमी समक्ष गरेका कुनै पनि कुराको पछाडि मेरो कुनै अभिप्राय छैन। मैले ढुङ्गाको सन्दर्भमा उठाएको थिएँ किनकि वस्तुतः म ढुङ्गामा निहित जीवनको सम्भाव्यतालाई महसुस गर्न सक्छु। ढुङ्गा लगायत अस्तित्वमा व्याप्त समग्र कुराहरू मलाई मनपर्छ। जुन कुरा मलाई मनपर्छ त्यसको सन्दर्भमा कुरा गर्नको लागि कुनै अभिप्राय विशेषको महत्त्व पर्दैन। अस्तित्वमा प्रत्यक्ष प्रकट भइरहेका प्रत्येक वस्तुलाई मन पराउन सकेको खण्डमा तिनै वस्तुहरूबाट अनेकौं कुरा सिक्न सकिन्छ। तथापि ज्ञानको नाममा गुरुहरूबाट शिष्यहरूमाथि आरोपित गरिने शब्दहरू निरर्थक छन्, किनकि ती शब्दहरूलाई स्पर्श गर्न सकिँदैन, ती शब्दहरूबाट कुनै अनुभूति बटुल्न सकिँदैन। यस अर्थमा सम्पूर्ण शब्दहरू निरर्थक छन्। तिमी आफै पनि शब्दहरूको निरर्थकता महसुस गर्न सक्छौ। परापूर्वकालमा ऋषिहरूले आफूलाई उपलब्ध भएको मुक्तिको अनुभूतिलाई शब्दहरूमा बाँधेर मानिसहरूका हृदयमा प्रतिस्थापित गर्ने प्रयत्न गरेका थिए। ती ऋषिमुनिहरूबाट सम्प्रेषित शब्दहरूको आधारमा कोही मुक्त भएको तिमीलाई थाहा छ? शब्दहरूले केवल विचारलाई पोषण गर्ने गर्छन्, अनुभूतिलाई होइन। अनुभूतिको निम्ति जीवनलाई प्रत्येक पल प्रेमपूर्वक अङ्गीकार गर्न सक्नुपर्छ। व्यक्ति, धर्म, संसार, मोक्ष अनि निर्वाण आदि अनुभूतिविहीन शब्दहरूको कुनै सार्थकता छैन। त्यसपछि गोविन्दले भनेका थिए, तर मित्र, शब्दहरूले विचारलाई पोषण गरेको खण्डमा नै अनुभूति उपलब्ध गर्नको निम्ति टेवा पाउँछ। एउटाको अनुभूतिलाई अरूमा प्रतिस्थापित गर्नका निम्ति त्यो अनुभूतिलाई विचारमा ढालेर त्यो विचारलाई शब्दको आवरण ओढाउन आवश्यक छ। यसको निम्ति अर्को कुनै विकल्प त छैन नि? सिद्धार्थले आफ्नो भनाइलाई निरन्तरता दिँदै भनेका थिए, यो तिम्रो विचारको उपज स्वरूपको तर्क मात्र हो। तिमी चाहे जतिवटा शून्यलाई जोड, त्यसको योगफल केवल शून्य नै हुन्छ। त्यस्तै अनुभूतिविहीन कुराहरूलाई सञ्चय गरेर अनुभूतिको निम्ति टेवा पुग्दछ भन्नु सार्थक कुरा होइन। हुन त मलाई तर्कहरूमा कुनै मोह छैन। मलाई लाग्छ तर्क भनेको बौद्धिक वर्गहरूको माझ आफूभन्दा नजान्नेहरूको मुख टाल्नको निम्ति प्रयोग गरिने बुद्धिको चतुराई मात्र हो। यथार्थमा यसको कुनै महत्त्व छैन। कुनै बेला मेरा सहकर्मी थिए वासुदेव, जसलाई तर्कको महत्त्व र औचित्य थाहा थिएन। उनीसँग कुनै पनि सन्दर्भमा केही तर्क थिएन। उनले जे जति सिके यो नदीबाटै सिके। यो नदी नै उनको एकमात्र गुरु थियो। यो नदीले सिकाइरहेका कुरा र उनको अनुभूतिबीच पूर्णतः तादात्म्य स्थापित भइसकेपछि समग्र अस्तित्वधारीहरूले सिकाइरहेका कुराहरू बुझ्ने क्षमता उनमा स्थापित भएको थियो। जब उनी यो ठाउँ छोडेर अस्तित्वमा लिन हुनका लागि जङ्गलतिर गएका थिए, त्यति बेला उनको मनस्थिति भगवान बुद्धको जस्तै थियो। उनलाई त्यो बुद्धत्व उपलब्धि हुनुको पृष्ठभूमिमा कुनै गुरुले नियुक्ति पाएका थिएनन्। उनले कुनै शास्त्रहरूमा निहित शब्दहरूको आड लिएका थिएनन्। उनको एकमात्र गुरु थियो यो नदी। गोविन्दले भने, तिमी अस्तित्वमा व्याप्त रहेका यी रुख, ढुङ्गा, नदी आदि लगायत अरू अनगिन्ती कुरालाई गुरु मान्दा रहेछौ, त्यसो भने यी सम्पूर्ण कुरा पनि त फगत भ्रम मात्रै हुने भन्ने कुरा पनि मान्नु नि? के फरक पर्यो त? सिद्धार्थले भनेका थिए, यी सब कुराहरू यदि यस अर्थमा भ्रम हुन् भने यहाँ मेरो यो उपस्थिति पनि भ्रम हो, र अनन्तकालदेखि नै यिनै भ्रमहरूले निरन्तरता पाइरहेका छन्। कुनै पनि कुराको स्वरूप चिरस्थायी कालका लागि कायम नरहनु नै त त्यो अस्तित्वको विशेषता र सुन्दरता हो। यही विशेषताका कारण त यी सब यति माया लाग्दछन्। यहाँनिर म तिमीलाई प्रेमको सन्दर्भमा केही कुरा भन्न चाहन्छु। संसारमा विद्यमान सम्पूर्ण दुःखको मूल कारण नै प्रेमको अभाव हो। सामान्यतया संसारका मानिसहरू आफ्ना आफ्ना आसक्तिलाई प्रेम भन्ने गर्छन्, तर यदि सही अर्थमा मानिसको हृदयमा प्रेम हुँदो हो दुःखको फैलावट यति व्यापक हुने थिएन। कुनै पनि कुराप्रति तिमी आफ्नो हृदयमा अवधारणा रहित प्रेम जगाएर हेर, तिमी आफै सघन आनन्दको अनुभूति गर्नेछौ। साथै त्यही अवधारणा रहित प्रेम यदि अस्तित्वमा उपस्थित सम्पूर्ण कुराहरूप्रति बाँड्न सकेको खण्डमा तिमीलाई यही क्षण त्यो अनुभूति उपलब्ध हुनेछ, जुन अनुभूति उपलब्ध गर्नको निम्ति तिमी आफ्नो जीवनको त्यो मोडसम्म प्रयासरत रह्यो। यहाँनिर केही हदसम्म मैले तिम्रो कुरा बुझेँ, गोविन्दले भनेका थिए। भगवान् बुद्ध पनि भन्नुहुन्थ्यो कि सांसारिक प्रेम अपभ्रंश भएर आसक्तिलाई नै प्रेम भनिन थालेको छ। यसर्थ उहाँ प्रायः सांसारिक प्रेमको सन्दर्भमा केही भन्नुहुन्नथ्यो, त्यसको सट्टा उहाँ करुणा, दया, सहानुभूति, धैर्य र क्षमा आदिको सन्दर्भमा मात्र बोल्नुहुन्थ्यो। उहाँ आफ्ना शिष्यहरूलाई तथाकथित प्रेम नामक भावनामा आबद्ध रहनुबाट निषेध गर्नुहुन्थ्यो। यो कुरा मलाई थाहा छ, मुहारमा प्रफुल्लता ल्याउँदै सिद्धार्थले भनेका थिए। भगवान् बुद्धले त्यसो किन गर्नुभयो भन्ने कुरा मलाई थाहा छ। मेरो कुरा सुनेर तिमीलाई लाग्न सक्छ कि म भगवान् बुद्धका प्रवचनसँग विरोधाभास हुने कुरा गर्दैछु। यही हो त शब्दहरूको दोष। हामीले व्यक्त गर्न चाहेका कुराहरूलाई यथासम्भव सम्प्रेषण गर्ने क्षमता शब्दहरूमा हुँदैनन्। शब्दहरूले कहीँ कतै केही न केही अपभ्रंश गरिदिइहाल्छन्। यो शब्दहरूको मूल स्वभाव हो। मेरा बनाईहरूलाई भगवान् बुद्धका बनाईसित सतही तवरमा तुलना गरेर हेर्दा निश्चय पनि विरोधाभास महसुस हुन सक्छ, तर उहाँ प्रेमको विरोधी थिए वा प्रेमको सन्दर्भमा मैले जानेका कुरा उहाँले जान्नुभएको थिएन भन्ने कुरा म कदापि मान्न सक्दिनँ। यदि उहाँको हृदयमा प्रेम नहुँदो हो त आफ्नो जीवनको त्यति लामो अवधि दुःखमा लिप्त रहेकाहरूको उद्धारको अभिलाषा सँगालेर प्रवचन दिँदै हिँड्नुहुन्न थियो होला। सर्वज्ञानले सम्पन्न भगवान् बुद्धलाई संसारका प्रत्येक मानिसहरूको मनस्थितिको भ्यू थियो। यसर्थ शाब्दिक निर्देशन दिएर प्रेम जगाउन सकिँदैन भन्ने कुरा उहाँलाई थाहा थियो। तथापि यो त प्रत्येक व्यक्तिको स्वानुभूतिबाट उत्पन्न हुने भाव हो। यदि शाब्दिक निर्देशन दिएर प्रेम जगाउन अभिप्रेरित गरिएको खण्डमा प्रेमको अभिनय गर्ने पाखण्डीहरूको सम्भव उत्पन्न हुनेछ भन्ने कुरा उहाँलाई राम्रोसँग जानकारी थियो। तर भगवान् बुद्धको सन्दर्भमा मेरो व्यक्तिगत सोचाइ तिम्रोभन्दा अलिक पृथक छ। उहाँले के बोल्नुभयो, जीवनलाई उहाँ कसरी परिभाषित गर्नुहुन्छ, वा जीवन र जगतको बारेमा उहाँसित के कस्ता तर्क थिए, यो मेरो लागि महत्त्वपूर्ण कुरा होइन। तथापि उहाँले स्वयं आफ्नो जीवनलाई कसरी अङ्गीकार गर्नुभएको थियो, यो चाहिँ महत्त्वपूर्ण हो। निश्चय पनि मेरो निम्ति यो गर्वको कुरा हो कि म पनि भगवान् बुद्ध जन्मिनु भएको यही युगमा जन्मिए। तर मलाई यो पनि थाहा छ कि उहाँको जीवनशैली वा उहाँबाट निर्दिष्ट मार्ग अवलम्बन गर्नुको कुनै सार्थक औचित्य छैन। त्यसपछि ती दुई वृद्धहरूको बीचमा लामो समयसम्म मौन व्याप्त रहेको थियो। त्यसपछि त्यहाँबाट विदा हुने तयारी गर्दै गोविन्दले भनेका थिए, तिम्रो अनुभूतिमा संकलित भावहरूको सन्दर्भमा केही कुराहरू भनिदिए बापत म तिमीलाई हार्दिक आभार व्यक्त गर्छु। हुन त तिमीले भनेका कुराहरूमध्ये अधिकांश कुरालाई मैले आफ्नो अनुभूतिमा समेट्न सकिनँ, तैपनि जे जति समेट्न सकेँ त्यसको निम्ति फेरि एकपल्ट धन्यवाद। अब म तिमीलाई निरन्तर सुखका दिनहरू उपलब्ध भइरहोस् भन्ने कामना गर्दै यहाँबाट बिदा लिन चाहन्छु। गोविन्दलाई मनमनै सिद्धार्थका कुराहरू अनौठा र असामान्य लागिरहेका थिए। उनका कुनै पनि कुरा व्यवहारिक लागिरहेका थिएन। सिद्धार्थका कुरालाई भगवान् बुद्धका शिक्षाहरूसित तुलना गरेर हेर्दा गोविन्दलाई अत्यन्त जटिल लागिरहेको थियो। भगवान् बुद्धको शिक्षा त अति सरल, सिधा र सुबोध थिए, तर सिद्धार्थको भनाई त्यसको ठिक विपरीत लागिरहेको थियो। तरै पनि भगवान् बुद्धपछि सिद्धार्थ दोस्रो व्यक्ति थिए जसले गोविन्दको हृदयलाई स्पर्श गरेको थियो, जसका कुराले उनको हृदयलाई आन्दोलित तुलाइरहेका थिए। सिद्धार्थको बोल्ने शैली, मुहारको भाव र उनका आचरण हेर्दा गोविन्दलाई लागिरहेको थियो भिक्षु नभएकै पनि सिद्धार्थलाई बुद्धत्व उपलब्ध भएको छ। यद्यपि सिद्धार्थका विचार र कुरा गर्ने शैली अनौठा र असामान्य थिए, तैपनि उनका प्रत्येक क्रियाकलापहरू बोधमय लागिरहेका थिए। भगवान् बुद्धपछि सिद्धार्थ पहिलो व्यक्ति थिए जसको सामिप्यमा गोविन्दलाई त्यस्तै सुखद अनुभूति भइरहेको थियो। जाऊ मैं दो बेबली हारी सिद्धार्थका व्यावहारिक ज्ञानका कुराले गोविन्दको हृदयमा केही अन्तर्द्वन्द पनि उत्पन्न गराइदिएका थिए। त्यो अन्तर्द्वन्दको साथसाथै उनको हृदयमा सिद्धार्थप्रति अगाध श्रद्धाको भाव पनि उठेको थियो। विदा हुने बेलामा उनी श्रद्धाको भावका साथ सिद्धार्थको चरण सामु यन्त्रवत झोक्न पुगेका थिए। सिद्धार्थ, गोविन्दले भनेका थिए, हामी यो मानव जीवनको अन्तिम मोडमा छौँ, यसर्थ यो नै हाम्रो अन्तिम भेट होला सायद। म महसुस गरिरहेको छु मेरा मित्र, तिमीलाई बुद्धत्व उपलब्ध भइसकेको छ र मलाई वास्तविक शान्ति अहिलेसम्म उपलब्ध भएको छैन भन्ने पनि महसुस छ। अहिलेसम्म मलाई मेरो जीवनको यात्रा कहिले सरल र सुगम लागेन, सदैव कठिन र सदैव जटिल मात्र लागिरहेको थियो। तिमी मलाई सुबोध र सरल भाषामा केही भनिदेऊ, जसको फलस्वरूप मेरो हृदयमा मेरो पथको कठोरताको सामना गरिरहने हौसला कायमै रहोस्। सिद्धार्थको मुहारमा अति शान्त सौम्य र मधुर मुस्कान छायो। उनी गोविन्दलाई अति स्नेहयुक्त दृष्टिले हेर्न थाले। गोविन्दले पनि सिद्धार्थलाई हेरिरहेका थिए, तर उनको दृष्टिमा व्याकुलता थियो। सिद्धार्थले अलि मन्द आवाजमा गोविन्दलाई भनेका थिए, गोविन्द मेरो नजिक आऊ। नजिक आएका गोविन्दको कानमा उनले बिस्तारै भनेका थिए, अरू नजिक आऊ, मेरो निधारमा तिम्रो ओठको स्पर्श गरिदेऊ गोविन्द। सिद्धार्थको यस्तो अप्रत्याशित आग्रह सुनेर गोविन्दलाई अलि आश्चर्य साथै अलि सङ्कोच पनि लाग्यो, तर सिद्धार्थको आग्रहलाई टाल्न पनि उपयुक्त लागेको थिएन। सिद्धार्थको निम्ति उनको हृदयमा रहेको श्रद्धाको कारण पनि सिद्धार्थको आग्रहलाई मान्न उनी भावनात्मक रूपमा विवश थिए। सिद्धार्थको नजिक गएर उनले सिद्धार्थको निधारमा आफ्नो ओठले स्पर्श गर्ने बित्तिकै उनलाई अत्यन्त अनौठो अनुभूति भयो। त्यति बेला पनि सिद्धार्थले केही क्षण अगाडि बोलेका दुर्बोध वाक्यहरूले उनको हृदयमा उठाएका मन्थनहरू कायमै थिए। उनी सिद्धार्थले भनेका प्रत्येक वाक्यलाई आत्मसात गर्न निरर्थक प्रयास गरिरहेका थिए। आफूभित्र रहेको समयको विभाज्य अवधारणाहरूको निवारण पाउन सकिरहेका थिएनन्। सिद्धार्थले भने चाहिँ संसार र मोक्षको समानतालाई समग्र एकसाथ आफ्नो अनुमतिमा समेट्न सकिरहेका थिएनन्। यी सब कुराहरूका बावजुद उनको हृदयमा सिद्धार्थको निम्ति असीम श्रद्धा एवं प्रेमको भाव जागेको थियो। सिद्धार्थको मुहारमा गोविन्दले अरू अनेकौं आकृतिहरू प्रकट भएको देखे। अनेकौं आकृतिहरू क्षणिक कालका लागि देखा पर्थे, बिलाउँथे, फेरि सिद्धार्थकै यथास्वरूप देखा पर्थे। उनले सिद्धार्थको मुहारमा तमाम जीवजन्तुहरूको आकृति देखे। त्यसका साथै उनले भर्खरै जन्मेको नवजात शिशु पनि देखे। त्यसको लगत्तै उनले त्यही अनुहार कुनै हतियारको प्रहारले छेदविच्छेद भएको देखे। सिद्धार्थको अनुहारमा उनले हत्याराको आकृति देखे। ती सम्पूर्ण आकृतिलाई पञ्चतत्त्वमा विलीन भएको पनि देखे। त्यसपछि त्यही अनुहारमा भगवान कृष्ण र अग्निदेवको आकृति देखे। ती तमाम आकृतिहरू एकपछि अर्को आकृतिमा बदलिँदै गए, तर कुनै पनि आकृति पूर्ण रूपमा मिलाएको थिएन। यसबाट अस्तित्वका सम्पूर्ण कुराहरू अन्त्यहीन परिधिमा निरन्तर परिक्रमा गरिरहेका छन् भन्ने कुरा गोविन्दको अनुभूतिमा पुष्ट भएको थियो। एउटा स्वरूपको मृत्यु भन्नु नै अर्को स्वरूपको निर्माण हो भन्ने कुरा सिद्ध भएको थियो। ती सम्पूर्ण पारदर्शी आकृतिहरूको पृष्ठभूमिमा सिद्धार्थको आभामय प्रसन्न मुहार देखिन्थ्यो, जुन आभा एवं प्रसन्नता एकताका गोविन्दले भगवान बुद्धका मुहारमा मात्र देख्ने गर्थे। सिद्धार्थको निधारबाट आफ्नो ओठ हटाएपछि गोविन्दले सिद्धार्थका स्थिर मुद्रा र मधुरो मुस्कानयुक्त मुहारलाई निहालेर हेरेका थिए। त्यसवक्त गोविन्दलाई लाग्यो आफूभित्र चमत्कारी ढङ्गले एकाएक आमूल परिवर्तन भएको छ। उनलाई आफूभित्र सञ्चित सम्पूर्ण अवधारणाहरू विसर्जन भएको अनुभूति भयो। समयको अनिश्चित अन्तरालपछि मुक्ति अनुभूति गर्ने जुन अपेक्षाबाट उनको जीवन सञ्चालित भइरहेको थियो, त्यो अपेक्षा पनि विसर्जन भयो। तर पनि जीवनप्रति नौरो एवं अनौठो उमङ्ग जागेको थियो। अब उनको मानसपटलमा समयको कुनै विभाजन शेष थिएन। अब यो क्षण तत्कालै टुङ्गियोस् वा शताब्दियौं लम्बियोस्, यो सन्दर्भमा गोविन्दको हृदयमा पितको बराबर पनि हठाग्रह बाँकी रहेको थिएन। त्यसपछि गोविन्दले सिद्धार्थ सामु निहुरिएर फेरि आफ्नो हार्दिक श्रद्धा व्यक्त गरे। त्यो बेला उनलाई आफ्नो हृदयको संवेदनशीलता अचानक आश्चर्यजनक किसिमले बढ्दै गएको महसुस भयो। उनको हृदयमा सिद्धार्थप्रतिको संज्ञाविहीन प्रेमको असीम भाव जाग्यो। यही असीम प्रेमको भाव सँगसँगै उनको हृदयमा उठेका आनन्दानुभूतिको कारण आँखाबाट बगेका अश्रुले चौरीका वृद्ध गालालाई भिजाइदिएको थियो। सिद्धार्थ भने यथास्थिति र यथामुद्रामा स्थिर बसिरहेका थिए। त्यसवकत सिद्धार्थको मुहारमा व्याप्त मुस्कानले गोविन्दको हृदयमा व्याप्त प्रेमको भावलाई अत्याधिक बढाइदिएको थियो। सिद्धार्थको मुहारमा व्याप्त यो मुस्कानले गोविन्दलाई ती सब व्यक्ति एवं वस्तुहरूको स्मरण दिलाइरहेका थिए जुन उनलाई उनको जीवनमा सर्वाधिक प्रिय लाग्ने गर्थे। एकाएक उनलाई अस्तित्वमा व्याप्त सम्पूर्ण कुराहरू र स्वयं आफूबीच एकात्मक अनुभूति भएको थियो। एकाएक उनीभित्र रहेका सम्पूर्ण विषयगत भावनाहरू सधैँका लागि लुप्त भएर गएका थिए। त्यस लगत्तै गोविन्दले फेरि निहुरिएर सिद्धार्थसँगै धरती मातालाई हार्दिक प्रेमपूर्वक स्पर्श गरेका थिए। सम्वेकमा अहिले हामीले सुनेको वाचन हर्मन हेस्सेको उपन्यास सिद्धार्थको वाचन हो। यसलाई नेपालीमा सुशील शर्माले अनुवाद गर्नुभएको हो। यस उपन्यासभित्र खण्ड एक र खण्ड दुई गरी विभाजित थियो। पहिलो खण्डमा ब्राह्मण पुत्र श्रवणहरूको निकटतामा गौतम र जागरण शीर्षकमा लेखिएको थियो भने खण्ड दुईमा कमला मनुष्यहरूको समुदायबीच दुनियाँ नदी किनार माझी छोरा ओम र गोविन्द थियो। यी सबै खण्डहरू हामीले तपाईँलाई 11 श्रृङ्खला लगाएर वाचन गरेर सिद्धायौँ। आज सिद्धार्थको 11 अर्थात अन्तिम श्रृङ्खला वाचन सकियो। हर्मन हेस्से सन् 1946 नोबेल पुरस्कार प्राप्त लेखक हुनुहुन्छ। यो वाचनसँगै श्रुति सम्वेकको मंगलबारको आजको समय पनि सकिएको छ। अर्को दिन हामी अर्को कुनै गद्दी लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौँ। जाँदा जाँदै हाम्रो कार्यक्रमको पत्राचार गर्नका लागि ठेगाना कार्यक्रम श्रुति सम्वेक उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। इमेलका लागि shrutiai shruti@unn.com.np। हवस् त मंगलबारको श्रुति सम्वेकमा फेरि भेटघाट हुने नै छ। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा पनि आउनेछौ। प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत मेरी बुलबुल आजलाई बिदा माग्छौ। शुभरात्री।